Yeah, Ali Madad. Alwais, Rai Abu Ali Missionary, Wise Number 813.
23rd of December, year 2005, my wife in Aminabad of Hyderabad, Pakistan. Ya Ali Madad. آپ جماعت سے مل کے خوشی ہوئی. طبیعت اچھی نہیں ہے لیکن آپ کی محبت مجھے کھینچ لائی, اس لیے آواز کے اندر کچھ غلطی ہو جائے تو معاف کرنا. اے مومنوں, ہم اسماعیلی بہت خوش نصیب ہیں کہ مولانا حضر امام کی ہمیں پہچان ہے. کم از کم اتنا تو ضرور سمجھتے اور مانتے ہیں کہ علی نبی کا نور مولانا شاہ کریم حضر. مولانا حضر امام کے صلوات پڑھو زندہ رہو. پیشنٹس کہتے ہیں ہی پنت پورو سے ڈرنا اور جو جھوٹے لوگ ہیں ان سے بھی ڈرنا. پھر ماں باپ فرماتے ہیں کہ یہ جو مذہب ہمارا ہے, میں اپنی آوازوں کے اندر اس بات کا بار بار خلاصہ کیا کرتا ہوں کہ ہمارا دین اسلام ہے, ہم مسلمان ہیں, ہمارا مذہب اسماعیلی ہے, ہم مومن ہیں, ہمارا طریقہ نزاری ہے. اسلام دین کے اوپر چلنے کے لیے امت محمدی میں 73 فرقے طریقے ہیں, 73, اور ہم ان میں سے ایک ہیں. مذہب کہتے ہیں راستے کو. دین اسلام پہ چلنے کے لیے ہمارا مذہب جو ہے وہ اسماعیلی مذہب ہے اور اس میں طریقہ ہے نزاری, کیونکہ بخرے بھی اسماعیلی ہیں. دروز جو ہیں مولانا حاکم بے امر اللہ ہمارے ساتھ تھے, وہ بھی اسماعیلی ہیں. آپ لوگوں نے نام سنا ہوگا اخوان الصفا, اخوان الصفا جو تھے وہ اسماعیلیوں میں سے نکل کے الگ پڑ گئے مولانا امام وفی احمد علیہ السلام کے زمانے میں. تو دین دارو, ہمیں یہ چیز ماننی چاہیے, سمجھنی چاہیے کہ حق ہے وہ ہمیشہ حق رہتا ہے. ہی پنتھ یہ جو طریقہ ہے, رستہ ہے, یہ ایک دوسرے کی نام میں کہتے ہیں کہ ہی پنتھ دو ہے لو. مشکل ہے, مشکل ہے اس لیے کہ پہلی چیز یہ ہے کہ ہمارے مذہب کی جو حقیقت ہے لوگ سمجھتے نہیں, اور نہ سمجھنے کی وجہ سے دوسرے مذہبوں کی طرف ان کی نظریں جاتی ہیں. اور جب ہم اپنے مذہب پہ اچھی طرح نہیں چلتے, اپنے مذہب کو سمجھتے نہیں, تو دوسروں کی باتیں سننے سے ہمارا ایمان خراب ہو جاتا ہے. آپ کے اس پاکستان کے اندر یا ایون نارتھ امریکہ کے اندر بھی بہت سے ایسے سنی بھائی ہیں جو ہمارے اسماعیلیوں کے دوست ہیں, اور کبھی ملاقاتیں ہوتی ہیں تو کہتے ہیں تم لوگ مسلمان نہیں. ارے بھائی کیوں, تم نماز نہیں پڑھتے, اور ہمارا کوئی اسماعیلی چھوکرا, کوئی اسماعیلی لڑکی لڑکا جن کو اس مذہب کا کوئی پتہ نہیں, جب وہ یہ سنتے ہیں تو منہ بند ہو جاتا ہے. ہمارے پاس جواب نہیں ہے. کیا سچ مچ ہم نماز نہیں پڑھتے؟ ابھی کیا کیا ہم نے؟ ابھی ہم نے جو دو نمازیں پڑھی تو کیا کیا؟ جھک نہیں مارا. نماز عربی لفظ نہیں ہے. قرآن شریف میں کہیں بھی نماز کا لفظ نہیں, جگہ جگہ صلات کا لفظ ہے. اور صلات کو ڈکشنری دیکھو تو صلات کا مطلب ہے دعا مانگنا. ڈکشنری دیکھ کے صلات کا مطلب ڈھونڈو تو اس میں لکھا ہے صلات کا مطلب عجز و انکسار کا, دعا مانگنا. ہم نے اپنے مذہب کو جو طریقت میں ہے شریعت سے جدا کرنے کے لیے, ہم نے اپنے مذہب کو جو طریقت ہے شریعت سے جدا کرنے کے لیے ہم نے اپنے بعض نام لگائے ہوئے ہیں. جیسا کہ مثال کے طور پہ ہم اپنی نماز کو دعا کہتے ہیں تاکہ پتہ لگے کہ ہم شریعت میں نہیں ہیں, ہمارا مذہب جو ہے طریقت ہے. اور جو طریقہ ہوتا ہے اس کو سکھانے والا ایک مرشد ہوتا ہے. اس لیے ہم نے اپنی نماز کا نام دعا رکھا ہے. اور جب یہ غیر ہم کو پہنچے تم لوگ مسلمان نہیں, کیوں نہیں, نماز نہیں پڑھتے. وہ پانچ وقت نماز پڑھے گا تو پانچ نمازوں میں 17 رکعتیں ہوتی ہیں. ہم اسماعیلی 3 وقت میں 18 رکعت پڑھتے ہیں, 1 رکعت ہم زیادہ پڑھتے ہیں ان سے. और हमारे छोटे छोटे बच्चे भी दुआ पढ़ते हैं। किसी भी 8-7 बरस के बच्चे को उठाओ, उसको बोलो दुआ पढ़, तो दुआ पढ़ेगा। लेकिन 20 बरस के किसी सुन्नी लड़के को पूछवा नमाज पढ़ा, चुप हो जाएगा। असल में बात क्या है कि हमें अपने मजहब की खबर नहीं, इसलिए हम गैरों का सवाल नहीं दे सकते और हमारे ईमान में गड़बड़ होती है। तुम ईमान को खुदा कहते हो, ईमान अगर बॉडी का नाम है तो उसको खुदा कहना शिर्क है। हमने कभी अपने किसी इमाम को उसकी बॉडी के अंदर हमने नहीं कहा कि वह खुदा है। अलबत्तः जरूर कहते हैं कि हमारे इमाम में अल्लाह का नूर है, कहते हैं, और वो खुद भी कहता है। जगह जगह कहीं मौला को जब कुछ पूछा जाता है खैरों से, मौला कहता है आई एम दी होल्डर ऑफ द नूर ऑफ अली, मैं नूर का होल्डर, मेरे में नूर है। ऐ मोमिनों, सारी दुनिया के अंदर आज कम्युनिकेशन बहुत इजी है। इंटरनेट ने सारी दुनिया को एक गांव में बना दिया। सारी दुनिया में मुझे ढूंढ के बताओ कि सारी दुनिया के 6.5 बिलियन आदमियों में ऐसा कोई है कि जिसने ये दावा किया है कि मेरे अंदर खुदा का नूर है? है कोई ऐसा? क्रिश्चियनों में सबसे बड़ा आदमी उनका पोप है। पोप को तो लोग बनाते हैं, इलेक्शन होता है। 19 कार्डिनल रात को अंधेरे के अंदर प्रेयर करते हैं सुबह तक, और फिर सुबह अपने 19 कार्डिनल के अंदर से किसी एक का नाम लिखते हैं। जिसके वोट ज्यादा होते हैं वो पोप बनता है। पोप को कोई खुदा ने अपॉइंट नहीं किया, किसी नबी ने अपॉइंट नहीं किया। इनके सबसे पहला पोप जो था वो सेंट पॉल था, और सेंट पॉल को हजरत ईसा ने पोप नहीं बनाया, क्योंकि ईसा अलैहिस्सलाम के वफात, इनके हिसाब से वफात के 80 वर्ष के बाद सेंट पॉल आया। उसने तो ईसा अलैहिस्सलाम को देखा भी नहीं था। दलाई लामा, इसको बुद्धिस्ट लोग बुद्ध का अवतार मानते हैं, लेकिन उसने कभी नहीं कहा कि मेरे अंदर देवी थी या मेरे अंदर खुदा का नूर है। गौरों का जो बड़ा है वो एक मिशनरी दाई है, उसने कभी इमामत का दावा नहीं किया। कौन है और कोई ऐसा कि जो मजहबी तौर पर बड़ा है? कौन है ऐसा कि जिसने हमारे इमाम की तरह दावा किया है कि मेरे अंदर खुदा का नूर है, मैं अली और नबी का डायरेक्ट डिसेंडेंट हूं? यह दावा है उसका। इसलिए हम अपने इमाम को न सिर्फ इज्जत देते हैं, हम अपने इमाम को अल्लाह नहीं कहते हैं, लेकिन खुदा की कसम हम जितना खुदा को प्यार करते हैं हम इतना प्यार इमाम को प्यार करते हैं। ये लोग हमारे ऊपर बहुत आन रखते हैं। तुम इस्माइली लोग रोजे नहीं रखते हैं। हाँ, بہت سے اس ماہ کی روزے نہیں رکھتے، بہت سے رکھتے ہیں. کیا 100% مسلمان روزے رکھتے ہیں؟ چھپ چھپ کے کھا لیتے ہیں، کوئی روزہ نہیں رکھتا. لوگ ہیں ان میں اچھے روزے رکھنے والے، اور پھر بھی میں آپ کو بولوں کہ اللہ تعالیٰ نے زکوٰۃ اور صلاۃ یعنی دعا، اور ہمارے خیال سے، ہمارے مذہب کے حساب سے زکوٰۃ، اس کو لازم کیا ہے، اور اس میں کوئی آپشن نہیں، اس میں کوئی آپشن نہیں. آپشن کا مطلب یہ ہے کہ اگر تم یہ نہ کرو تو یہ کر لو. دعا نہ پڑھو، دو تسبیحیں نکال لو، یہ آپشن ہے. مگر ہمارے مذہب کے اندر اور اسلام میں بھی صلاۃ اور زکوٰۃ میں کوئی آپشن نہیں، لیکن روزوں میں آپشن ہے. اللہ کہتا ہے روزے رکھو، تمہارے لیے اچھا ہے، لیکن اگر تم نہیں رکھ سکتے یا نہیں رکھنا چاہتے تو تم ایک غلام کو فری کرو، اور یا پھر ایک مسکین کو کھانا کھلاؤ. آج کل غلام ملتے نہیں، تو مسکین کو کھانا کھلا دو، تمہارا روزہ قبول ہے. قرآن شریف کا حکم ہے. میں یہی بات کرتا ہوں ہر جگہ کہ ہماری اسماعیلی جماعت کے اندر ایک بڑے سے بڑی خامی یہ ہے کہ ہم لوگ پڑھتے نہیں، ہماری ریڈنگ نہیں، ہماری ریڈنگ نہیں. ہمارے ینگسٹرز کے اندر بھی اس بات کا شوق نہیں ہے کہ اپنے مذہب کی تاریخ پڑھے، حضرت امام کے فرمان پڑھے، اپنے مذہب کے بنیادی اصول پڑھے. ہمارے ینگسٹرز کے اندر یہ ایک شرم کی بات ہے، اور بہت تھوڑے ایسے ہیں کہ جن کو کچھ تھوڑا بہت انٹرسٹ ہوئے اس بات کا لیا ہے، لیکن ہم نہیں پڑھتے، اس کے لیے ہمارا علم ہے ہی نہیں. اور دوسرے جب بھی غیر قوم کے آدمی ہمارے اوپر اٹیک کرتے ہیں، ہمارے پاس اس کا کوئی جواب نہیں. میں ساری دنیا گھما ہوں، میری ساری زندگی مذہب کے لیے نکلی، مگر مجھے آج تک کسی آدمی نے، کسی مولوی نے اس طرح سے نہیں کہا جس طرح سے عام طور پہ ینگسٹرس کو ملتے رہتے ہیں، تم اسماعیلی مسلمان نہیں. مجھے کوئی بولے تو میں اس کی زبان کھینچ لوں. علم کے حساب سے، علم کے جمبور سے میں اس کی زبان کھینچ لوں. اے مومنوں، مسلمان اس کو کہتے ہیں جس نے اپنا آپ خدا کو سونپ دیا، اس کا نام مسلمان ہے. عام مسلمان قرآن جانتے ہی نہیں، ایک ہی بات جانتے ہیں، سکھائی جاتی ہے نماز پڑھو، ایک دو نمازیں پڑھ لیتے ہیں، کبھی خیال آیا تو رمضان میں دو چار روزے رکھ لیے، وہ سمجھنے لگے کہ ہم بس مسلمان ہو گئے. اے محمد، اللہ فرماتا ہے، اے محمد تو دلگیر نہ ہو، کیونکہ رسول پاک دل جلایا کرتے تھے کہ مسلمان جو ہیں. اس زمانے میں رسول پاک نے جب وفات پائی تو 2.5 لاکھ مسلمان تھے، اور دل جلا یہ کرتے تھے کہ مسلمان جو ہیں وہ مذہب کے اوپر اچھی طرح چلتے نہیں. تو دلگیر نہ ہو اے رسول، ان عربوں کو کہہ دے کہ تم لوگوں نے اسلام کو قبول کیا ہے. اللہ لکھتا ہے ان کو کہہ دو کہ تم نے اسلام کو قبول کیا ہے، لیکن ایمان ابھی تک تمہارے دلوں میں داخل نہیں ہوا. وہ تو نمازیں پڑھتے تھے، روزے رکھتے تھے، حج پہ جاتے تھے، پھر بھی اللہ کہتا ہے کہ ابھی تک ایمان تمہارے دلوں میں نہیں گیا. خدا سچا کہ یہ سچ ہے. اور حقیقتاً آپ اگر تاریخ پڑھو تو ایسا ہی ہے، ایسا ہی ہے. خصوصی طور پہ جو اصحاب تھے نا، ان اصحابوں میں ایسے تھے کہ جو پکے اور مضبوط نہیں تھے. اس وجہ سے اللہ تعالیٰ نے یہ پیغام بھیجا کہ اے رسول دلگیر نہ ہو. اللہ دوسری جگہ لکھتا ہے اے محمد جب روز قیامت تیری امت تیرے پاس آئے گی تو تو سن کے دیکھ کے حیران ہو جائے گا کہ جن کو تو بہت اچھا مانتا تھا انہی نے دغا کیا. ابھی ایسی ایسی چیزیں جو قرآن پاک میں لکھی ہوئی ہیں عام لوگوں کو تو پتا نہیں، اور جو جاننے والے ہیں ان کے منہ بند ہیں. ہم اگر اسماعیلی اپنا مذہب اچھی طرح سے سمجھ سکیں تو نہ صرف ہماری جماعت اچھی مضبوط بنے اور بھی، بلکہ ہم دوسروں کو اچھا مسلمان بنا سکیں. میں بات کرتا ہوں 1951 کی، یا 50 یا 51. میں اس زمانے میں افریقہ میں رہتا تھا. 40 برس مولا کے حکم سے میں نے دار السلام میں نکالے. میں نے دو دفعہ عرض کی کہ میں دار السلام سے نکل کے کوئی ٹھنڈی جگہ بیروبی جیسی گاؤں میں جاؤں. دونوں دفعہ میرے سیٹھ نے منع کیا. میں نے تجھے دار السلام کے لیے بھیجا ہے، آمین. اور میں دار السلام بیٹھا رہا. میں شہر بدل نہیں سکتا جب تک کہ حاضر امام مجھے اجازت نہ دے. تو دار السلام کے اندر تالیکا آیا، ساری افریقہ کی سپریم کاؤنسل کو تالیکا تھا کہ تم لوگ سچے اسماعیلی بنو تاکہ تم امت محمدی کو سچا مسلمان بنا سکو. ہمارے اوپر یہ مولا نے کام رکھا کہ تم ان مسلمانوں کو سچا مسلمان بنا سکو. ہم نے وہ کام نہیں کیا. ایک اور تالیکے میں امام فرمایا کہ اسلام کے اندر، اسلام کی باڈی میں جو اسماعیلی مذہب ہے وہ پلین ہے. یہ پبلک تالیکے ہیں، جماعتوں میں پڑھے گئے کہ اسلام ایک جسم ہے، اس میں اسماعیلی مذہب اسلام کا برین ہے. واللہ باللہ سچ بات ہے. ہمارے مذہب کے اندر جو لطافت ہے، سٹیلیٹی ہے، ٹروتھ ہے، فلسفی ہے، ہمارے مذہب کے اندر جو حقیقتیں ہیں میں نے دنیا کے کسی مذہب میں نہیں پائی. اور آج میں حاضر امام کی حاضری میں واعظ کر رہا ہوں، اور میں نے دنیا کے تمام مذہبوں کی اسٹڈی کی ہے، لیکن جو حقیقتیں اور راز اور مسٹریز ہمارے مذہب میں ہیں کہیں نہیں. اور ہمارے پیروں نے، بزرگوں نے گنان بنا کے ان کو چھپا کے اندر رکھا ہے. ہمارے طریقے کو हम जितने बैठे हुए हैं शायद एक दो ऐसे होंगे कि जिन्होंने ज्ञान पढ़े हैं या समझे हैं। हम मजहब पालने वाले कहाँ हैं? ओपरी ओपरी मजहब पालते हैं, दुआ पड़ी जाती है, बदन इधर है, घूमते हैं बाहर। हज़रत इमाम कहते हैं दुआ पढ़ो और उसका मीनिंग जानो। क्या हमें पता है हमारी दुआ के हर लफ्ज का? पता है, मालूम है हमारी दुआ में कितने भेद हैं, हमारी दुआ में कितनी मौला की रहमत से फैसिलिटीज है। रसूल पाक फरमाया जो आदमी सूरतुल फातिहा पढ़ लेवे उसको सारा कुरान पढ़ा इतना सवाब मिलेगा। सारा कुरान पढ़ने का सवाब 6,500 आयतें पढ़ो और तुम 7 आयतें पढ़ो तो इतना सवाब यकसा है। ये सूरतुल फातिहा हमारी दुआ की ओपनिंग चैप्टर है। तो जब हम वलस दुआलीन तक पहुंचते हैं तो सारे कुरान पढ़ने का सवाब मिलता है। नबी फरमाते हैं कि सूरतुल इखलास जो है इसको सूरत तौहीद भी कहते हैं, अगर उसको तुम 3 दफा पढ़ो तो तुमने सारा कुरान पढ़ा, इतना तुम्हें सवाब मिलेगा। तो ये हमारे छठे पाठ में सूरह इखलास है, कुल हुवल्लाहु अहद। ए मोमिनो, सिर्फ इस बात को देखो, हम 3 दुआएं पढ़ते हैं तो 3 दफा हमने सूरह फातिहा पढ़ी तो 3 दफा कुरान का सवाब मिला। और 3 धामा यानी 3 दुआओं के अंदर सूरह इखलास 3 दफा पढ़ी तो एक और कुरान तिलावत का हमको सवाब मिला। तो अगर हम 3 दुआएं पढ़ते हैं तो सारे दिन में 4 दफा सारा कुरान पढ़ा, इतना सवाब मिलता है हमें हर रोज। हर रोज, और अगर हर रोज ये समझ के जो मैंने आपको एक्सप्लेनेशन ये दिया है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के फरमान में है, ये हदीस में है, 3 दफा दुआ पढ़ो दिन के अंदर तो 4 दफा खत्म कुरान किया सारा, इतना सवाब हमें मिलता है। लेकिन कहाँ है वो सवाब? समझे तो सवाब मिले ना, हमें इस बात की समझ नहीं, इसलिए वो ब्लैंक पेपर चले जाते हैं। बाकी की जो कुछ भी जमात के अंदर हम दुआ वगैरह करते हैं उन चीजों को अलग रखो। महज 3 दफा दुआ पढ़ने से 4 दफा कुरान शरीफ खत्म हुआ। हर रोज हर इस्माइली 4 दफा सारा कुरान पढ़ता है। ए मोमिनो, हमें अपने मजहब का पता नहीं, पंथ पूरो शूरो कोई दिया नहीं। कोई कोई ऐसा निकलता है कि जिसको ये ख्याल होवे कि भला मेरा मजहब क्या है। मैं कभी कभी बिगड़ता हूं जमातों में, मैं एक बाप की हैसियत से हूं। सुल्तान मोहम्मद शाह ने मुझे मुकर्रर किया और मुझे कहा हक बात कहना, कोई से डरना नहीं, और मैं कहता हूं और मेरा मौला मेरी मदद भी करता है, लोगों को इस बात का एहसास होता है। मैं कभी कभी कहता हूं यहां हम छोटे बच्चे से लेके बड़ी उम्र के लोगों तक हम सब बैठे हैं, इन बच्चों को छोड़ दो। 20 बरस की उम्र से लेके ऊपर वालों के मैं पूछता हूं, इस मजहब में आपकी 20 बरस की उम्र हुई, 40 बरस की हुई, 60 बरस की हुई, इस्माइली बनने में आपको क्या फायदा मिला बताओ मुझे। इस्माइली बने हो या पैदा हुए हो तो इस मजहब में आपको क्या मिला, क्या सीखा? आपकी जिंदगी बर्बाद हो रही है, बेफायदा जा रही है, क्योंकि मजहब का शौक ही नहीं है। ये मसले में आए, आ गए, जुड़ा लिया, न्याज किया, शुक्री का चले गए, क्या हुआ, क्या किया, क्या पढ़ा गया, क्या गिनान बोला, क्या फरमान हुआ, हमें उसका एहसास ही नहीं है। हम अपने मजहब में संजीदा नहीं है, इसलिए गैरों के कब्जे में आ जाते हैं, और जब वो हमको बोलते हैं तो हम उनके साथ अपने मजहब का कंपेयर करते हैं। तुम लोग मुसलमान नहीं? कभी हमने सोचा कि क्यों नहीं? तुम नमाज नहीं पढ़ते? आप नमाज नहीं पढ़ते? ये वो बातें हैं कि जो पाकिस्तान की जमात को वीक बना रही है। मैं आज तकरीबन 18-20 दिन से पाकिस्तान में घूमता हूं, मुझे पाकिस्तान की जमातों में क्या नजर आया? जादू नजर आया, साया नजर आया, जिन्नात नजर आए। मिश्तरी बाबा, मेरी लड़की को किसी ने कुछ कर दिया है। मिश्नरी बाबा, मेरा लड़का है ना, वो अच्छी तरह पढ़ता नहीं, किसी ने जादू कर दिया है। बस मुझे यही बातें जमातों में मिली हैं। आज इस्माइलियों के अंदर ये चीज देख के मुझे शर्म आती है। हम इस्माइली के जिसने हजर इमाम की बयत की है, इस इमाम ने हमें हाथ रख के दुआएं दी हैं, हमारी बयत कबूल की है, और हम कहते हैं कि कोई जिन ने पकड़ दिया, किसी ने कर दिया है, किसी ने ऐसा कर दिया, ये हमारा ईमान है। मैं आपको एक स्टोरी सुनाऊं। अफगानिस्तान में एक बादशाह था, उसका नाम था महमूद गजनवी। काला स्याही की तरह रंग था उसका, लेकिन बड़ी तेज अक्ल वाला शख्स था, बहादुर भी था, इल्म दोस्त भी था। फिरदौसी उसके टाइम में हुआ, फिरदौसी बड़ा मशहूर शायर था। महमूद के पास एक गुलाम था, अय्याज। अब गुलाम जो है वो अपने आका की खिदमत करता। गुलाम उसको कहते हैं कि जो बिक चुका है, खरीदा हुआ है। एक दिन महमूद बादशाह शिकारी लिबास पहना और चंद साथियों के साथ घोड़े पे निकला। एक हरण नजर आया, उसके पीछे दौड़ा। शाही घोड़ा था, सब पीछे रह गए, और ये हरण तो हाथ में ना आया। शाम होने लगी और ये गुम हो गया, रास्ता भूल गया, अकेला हो गया। बहुत ही दूर देखा, कोई नजर नहीं आया। ऐसा ही आसमान की तरफ देख के सूरज का इशारा कि सूरज किस तरफ गुरूब होता है, ये वापस غزنی شہر کی طرف آ رہا تھا، تھوڑی دور آگے ایک بوڑھا آدمی لکڑیاں کاٹ کے اس نے ایک گٹھا باندھا تھا، گلا کھڑا تھا، آدمی بوڑھا تھا، یہ وزن اٹھا نہیں سکتا تھا. اس کے نزدیک پہنچا، بوڑھے کو پوچھا کہ یہاں سے شہر کتنی دور ہے؟ وہ پہچانا نہیں کہ یہ میرا بادشاہ ہے. اس نے کہا کہ یہاں سے بہت دور نہیں ہے، 2 میل ہے. تو دیکھتا رہا، بادشاہ نیچے اترا، میں گٹھا تیری مدد کرتا ہوں. دونوں نے لکڑے کا گٹھا اٹھایا، گدھے پہ رکھ دیا. اب یہ وہ گھوڑے پہ سے نیچے اتر آیا تھا، یہ دونوں پاؤں سے چلتے رہے، پاچھے پیچھے کرتے رہے. کہتے ہیں بڑے میاں، اس عمر میں یہ سخت کام، کیا بات ہے، تیرا کوئی اولاد نہیں؟ آنکھوں میں آنسو آ گئے. کہتا ہاں، میرا جوان بیٹا گزر گیا ہے، چھوٹے چھوٹے بچے چھوڑ گیا ہے، اب میں کیا کروں؟ ان کا پیٹ تو پالنا ہے اور ہمارا یہ فیملی دھندا ہے. تو بس میں آتا ہوں، بڑا گٹھا نہیں بنا سکتا. ایسا ہوتا ہے، کتنے بچے ہیں؟ اتنے. کہاں رہتے ہو؟ فلاں جگہ. اللہ تم یہ بیچو گے تو کیا ملے گا؟ اللہ چار آنے ملیں گے. تو چار آنے پورے ہو جائیں گے، غریبی میں چلتا ہے. یہ باتیں کرتے 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 شہر آ گیا، گھوڑے پہ بیٹھا، آگے چلا گیا. جو شہر کے دروازے پہ چوکیدار تھا، اس نے سلام کیا. اس نے کہا، ایک پیچھے ایک بوڑھا لکڑیاں لا رہا ہے، اس کو پکڑ کے دربار میں لے کے آؤ بڑے سرکار. بادشاہ گھر گیا، کپڑے چینج کیے، شاہی لباس پہنا، آ کے تخت پہ بیٹھا. اس کو بوڑھا جب نزدیک آیا تو کہتا، اے بوڑھے، اب اس کو معلوم نہیں کہ حقیقت کیا ہے. یہ سمجھا کہ شاہی جنگل میں لکڑیاں کاٹی ہیں تو یہ اس کا ٹیکس دیتا ہے کہ نہیں دیتا. تو سپاہی جو سپاہی ہوتے ہیں نا، ادھر کے کیدا گیا. ہاں تو لکڑیاں چھڑاتا ہے، ہاتھ لگائے چھوڑ کے کہتے ہیں، نہیں، میں تو اپنے بچوں کا پیٹ پالتا ہوں. ہاں ہاں ایسا ہوتا، چلو مجھے چھوڑ دو. میں ابھی کس طرح چھوڑے، بادشاہ کا حکم ہے. گسیٹ پہ روتا رہا مگر اس کو لے گیا. دربار میں جائی پہنچا تو بادشاہ آ چکا تھا. حکم ہوا، گدھے کے ساتھ لکڑیوں کے ساتھ دربار میں لاؤ. بادشاہ اوپر بیٹھا ہے، ادھر بےچارا کانپ رہا ہے، رو رہا ہے. بادشاہ نارملی خود کلام نہیں کرتے، درمیان میں ایک ٹرانسلیٹر یا انٹرپریٹر ہوتا ہے. لیکن اب ڈائریکٹلی بادشاہ نے بات شروع کی، اے بوڑھے، یہ لکڑیاں کہاں سے لائے؟ جنگل میں سے. تیرے پاس لائسنس ہے کچھ؟ ہے پرمیشن ہے؟ کہتا، جنگل خدا کا ہے. ہاں مگر حکومت بادشاہ کی ہوتی ہے، अच्छा ये लकड़ियां बेचोगे कि क्या लोगे? अब बूढ़े ने दो तीन बातें की तो इसको ख्याल हुआ कि आज सुबह जिससे बातें करता था वो यही आदमी लगता है। दो तीन और बातें की तो उसको यकीन हुआ कि ये खुद बादशाह है। इसकी भी टोन बदली, हुजूर आपको ये लकड़ियां लेनी है? हाँ हमें लेनी है। क्या लोग हैं? सरकार एक लकड़ी की एक गोल्ड मोहर। ए बूढ़े तेरा दिमाग ठीक है? ये लकड़ियां चार आने की लकड़ियां और एक एक लकड़ी की तुम एक गोल्ड मोहर मानते हो? कहते सरकार ये वो लकड़ियां नहीं है कि जो चार आने में बिकती हैं। क्यों नहीं है? इन लकड़ियों को बादशाह का हाथ लगा है और सचमुच बादशाह ने उठा के रखा था। महमूद बहुत खुश हुआ, समझ गया इसने मुझे पहचान लिया है। उसकी गरीबी देख के इसने ये एक ड्रामा रचा था, हुक्म किया इसको एक एक लकड़ी की एक गोल्ड मोहर दो। मैंने ये बात आपको सुनाई हिस्ट्री में है, लेकिन मैं क्या कहना चाहता हूं, एक मामूली इंसान जो बादशाह है उसने लकड़ी को हाथ लगाया तो उसकी कीमत एक गोल्ड मोहर हो गई। अरे हमको जमीन जमान के मालिक नूर ने हाथ लगाया है, हमारी कोई कीमत नहीं। जिस जिसको इमाम की जायत मिली है, जिस जिसको इमाम ने कभी हाथ लगाया है, खुदा की कसम ये बूथ जिन दारे ये तमाम रूहें उनके नजदीक नहीं आ सकती, कभी नहीं, कभी नहीं। हमारा ईमान कमजोर है, इसकी वजह से हमको ऐसा लगता है किसी ने कुछ करा दिया। पहली चीज तो ये है, क्यों कबूल नहीं करते हो कि मेरे गुनाह है जिसकी वजह से मुझे दुख मिलता है? अल्लाह कहता है कि ऐसा कोई दुख नहीं जिसमें तुम्हारा खुद का हाथ नहीं। हर दुख के अंदर तुम खुद जिम्मेदार हो। और खुदा ने यह भी कहा है कि तुम्हारी नेकियों में मैं तुम्हारे घर वालों को बीवी बच्चों को हिस्सा दूंगा, लेकिन तुम्हारे गुनाहों में सिर्फ तुम ही उसके हामिल हो। कोई किसी को दुख नहीं दे सकता, कोई किसी के ऊपर कुछ करा नहीं सकता, और खसूसन हम इस्माइलियों को जिसके ऊपर इमाम है, तालीके आते हैं, दुआएं मिलती हैं। ऐ मोमिनों, आपने कभी सोचा कि हमको कितनी दुआएं मिलती हैं इमाम की तरफ से? हर जमात खाने के अंदर इमाम का रिप्रेजेंटेटिव बैठा हुआ है, मुखी और कामड़िया, मुखी यानी कामड़िया, मुखी के मुंह से निकलता खाना वादान, ये इमाम के मुंह का खाना वादान है कि जो मुखी के मुंह से बोल रहा है। दुआ पढ़ने से पहले खाना वादान, दुआ कराने जाओ तो खाना वादान, दुआ पूरी हो जाए तो खाना वादान। जगह जगह हमको हर एक को खाना वादान मिलती है, हम इग्नोर करते हैं उस चीज को भी, जैसे ही मुखी के मुंह से मिले निकले के खाना वादान, आपने आमीन कहा। शोर से न बोलो तो आस्ते से बोलो, कम से कम दिल में तो बोलो, उसको रिसीव करो। रिसीव करना है ये आमीन है, उसको एक्नॉलेज करो। हमें अपने मजहब की बातों का ध्यान करके समझना चाहिए कि हर एक आदमी को कम से कम हर रोज 10-12 दफा खाना वदान मिलती है, اور وہ خانوادان حاضر امام کی خانوادان، اور یہ ہر روز ہمیں یہ خانوادان ملتی ہے. جاؤ مسجد میں، کسی مسجد میں، شیعہ کی یا سنی کی، ادھر کوئی ہے خانوادان کہنے والا؟ ان مسجدوں میں جا کے دیکھو، وہاں چند آدمی ہوتے ہیں، ہمارے جماعت خانے ہیں بھرے ہوئے. ٹھیک ہے آج میں آیا ہوں تو آپ اسپیشلی آئے ہو، لیکن ہمارے جماعت خانے میں بچے آتے ہیں، ماں کی گود میں سوئے ہوتے ہیں. ایسے بچے بھی ہیں کہ جو بڑے ہیں ذرا، اور بچے بڑے ہو گئے، ٹینیجر ہو گئے، جوان ہو گئے، بڑی عمر کے لوگ آتے ہیں، بوڑھے آتے ہیں، بیمار آتے ہیں، کمزور آتے ہیں، چل نہیں سکتے تو لکڑیاں لے لے کے چل کے آتے ہیں. اس قسم کی محنتیں اٹھا کے جماعت خانے میں آنے والی ایک ہی جماعت ہے اس مہینے کی. کسی بھی مسجد میں، شیعہ یا سنی کی مسجد میں جاؤ، آپ کو اسماعیلی جماعت خانوں جیسی آبادی کہیں نہیں ملے گی. 1961 میں میں پریٹوریا گیا، حضرت امام نے مجھے بھیجا تھا وہاں. پریٹوریا کے شہر میں 300-350 اسماعیلی کی جماعت تھی، اور 15,000 میمن سنی تھے، اور وہ لوگ ہم کو ہیڈ کرتے تھے. اسی طرح سے یہ کوئی نئی چیز نہیں ہے. علی نبی کے زمانے سے ہمارے گروپ کو، حالانکہ ہمارا اسماعیلی نام اس وقت نہیں تھا، لیکن علی کو پریم کرنے والے، علی سے محبت کرنے والے جو تھے، میں ان کی بات کرتا ہوں، وہ ہم تھے، اسماعیلی تھے. ابو ذر غفاری تھا، سلیمان فارسی تھا، ساسا بن سرور تھا، ایار بن یاسر تھا، ایسے بہت 40 اسماعیلی تھے. ان کا نام میں اسماعیلی اس لیے لیتا ہوں کہ وہ ہماری ہی جماعت تھی، کیونکہ اسماعیلی نام پڑا امام جعفر صادق کے بعد. تو اس زمانے کے اندر سے بھی یہ لوگ کے جو علی نبی سے محبت کرتے تھے، دوسرے مسلمان ان کو ہیٹ کرتے تھے، اور ان کے لیے شکایتیں بھی کرتے تھے. ہر زمانے کے اندر ہمارے اوپر اٹیک ہوتے رہے، لیکن اسماعیلیوں نے بڑی بہادری سے ان کا سامنا کیا. اے مومنوں، خیال کرو کہ یہ ہمارے جو اسماعیلی بھائی تاجکستان میں ہیں، 1100 سال سے، 1100 برس نکلے، امام کا تعلیقہ نہیں گیا، امام کا دیدار نہیں ہوا. 1100 years. 1994 میں مولا نے مجھے تاجکستان بھیجا ایک پیغام دے گئے. میں ان کی حالت دیکھ کے مجھے شرم آتی تھی، شرم یہ آتی تھی کہ ہم ایسٹ افریقہ کے اسماعیلی، ان کے سامنے غلام بھی نہیں ہے، ان کے پاس مشنری نہیں گئے، ان کے پاس پیر نہیں گئے، تالیقے نہیں گئے، فرمان نہیں گئے، دیدار نہیں ہوا، لیکن 1100 برس تک اپنے مذہب کو چھوڑا نہیں. اسماعیلی مذہب چھوڑ دیتے ہیں، کیونکہ کامڑیا سے کچھ جھگڑا ہوا تو اسماعیلی مذہب چھوڑ دیا، کاؤنسل کے ساتھ کچھ بات خان بنا ہو گئی تو جماعت خانہ چھوڑ دیا. ہم لوگ ہیں کہاں؟ ہمارا ایمان ہے کدھر؟ پتوں کی طرح پھوک مانی اڑ گئے. مولانا سلطان محمد شہزاد نے فرمایا، ہمالیہ پہاڑ کی طرح ایمان بناؤ، کہ زلزلہ بھی آوے تو تمہارا ایمان خراب نہ ہو. درخت کی طرح نہیں کہ ادھر سے ہوا لگی تو یوں جھک گیا، ادھر سے ہوا آئی تو یوں جھک گیا. اور وہ لوگ کے جو کمزور ہوتے ہیں، उनको जमात खाने आने में दुख लगता है, जमात खाना उनको काटता है, उनको सुख नहीं मिलता, क्योंकि वो मजहब के ऊपर चलते ही नहीं है। इस्माइली मजहब मोहब्बत का मजहब है, जो हजर इमाम के नूर को जानते हैं और उसको जानने के लिए अपने मजहब की हालत के ऊपर अमल करना चाहिए। हर रोज जमात खाने आओ, ईमान की सलामती के लिए ये जरूरी है कि हमें हर रोज जमात खाने आओ और जमात के साथ दुआ पढ़ो। कुछ खास काम हुआ कि जो मिटाया भलाया नहीं जा सकता तो भी जमात खाने आके चले जाओ, मगर जमात खाने आओ, रात को नहीं आ सके दिन को आओ, 24 घंटे में एक दफा जमात खाने आओ दिन भर, और अपने ईमान की सलामती की दुआ मांगो, रिज़्क की बरकत के लिए दुआ मांगो, रोजी रोजगार के लिए दुआ मांगो, तंदुरुस्ती के लिए दुआ मांगो, इज्जत आबरू के लिए दुआ मांगो। मैं बहुत दफा जमातों में बोला करता हूं कि आपको दुनिया की कोई भी चीज चाहिए जमात खाने में मिलेगी, जमात खाने में मिलेगी, गैरों को भी मिलती है, ऐसे भी बहुत है दीनदारों के इस्माइली नहीं है, लेकिन इस्माइलियों की दोस्ती में आके उन्होंने इस्माइलियों की कुछ बातें सीख ली है, अपने घरों में हज़रत इमाम की फोटो रख ली है, और कभी कभी अपने घर से मेहमानी बना के अपने किसी इस्माइली दोस्त को देते हैं, खसूसन औरतों के अंदर, कि ये जमात खाने में मौला की मेहमानी ले जाना। जाहरी तौर पे हम नॉन इस्माइली की चीजें नहीं लेते, लेकिन ऐसे बहुत से इस्माइली हैं जो शहर में नहीं है, गुप्ती इस्माइली हैं। आज भी हिंदुस्तान पाकिस्तान को मिक्स करो तो 1,00,000 गुप्ती इस्माइली हैं। इंडिया में ज्यादा है, पाकिस्तान में कम है, लेकिन गुप्ती इस्माइली हैं, बेहिसाब गुप्ती इस्माइली सेंट्रल एशिया के अंदर है। जाहिर में इस्माइली नहीं, लेकिन इमाम के मुरीद हैं। जमात खाने के अंदर आके हम जो अज्जोन के सारी करते हैं उसका हमें बदला मिलता है, उसका हमें बदला मिलता है, दिन और दुनिया की चीजें मिलती है। मैं आज एक चीज रिपीट करता हूं, मौलाना अली शाह मामा थे, सुल्तान मोहम्मद शाह जो अब्बा थे, उन्होंने 5 शादियां की, बेगम आलिया, सरफर जहां, सुल्तान मोहम्मद शाह की जो मां के साथ शादी की, एट ए टाइम एक ही बीवी थी, लेकिन 5 वक्त शादी की। बहुत बरस हो गए, माता सलामत को बच्चा नहीं होता था, सुल्तान मोहम्मद शाह की मां को बच्चा नहीं होता था, और वह तड़पती थी बच्चे के लिए। वाड़ी में रहते थे, 10 मीटर रोड पे, हसन अली शाह की इमामत का वारा था। माता सलामत के एक पर्सनल अटेंडेंट खोजी बाई थे, और खोजी बाई से पूछे, तुम जमात खाने में क्या करते हो? तो वो बोले, हम दुआ पढ़ते हैं, गिनान बोलते हैं, परमान होता है, नांदी होती है, घट पाठ होता है, ऐसी सब बातें सुनावे। और हसन अली शाह माँ बाप इमाम थे, अली शाह माँ बाप पीर थे, तो ये जब इकामत खाने में जावे तो वापस आके माता पूछे कि इन्होंने क्या किया उधर, बेगम साहब आज औरतों का गोद भर आना था, वो क्या होता है कि जिनको बच्चे नहीं होते तो ऐसी बाइयां ऐसी औरतें बोला कि हुजूर में जाती हैं और घोड़ा भराती है, घोड़ा यानी गोद भराती है, फिर उनको बच्चा होता है। ये चीज पकड़ ली थोड़े दिनों के बाद माता बोली मुझे खोजी लिबास बना दे, शाही बादशाही हुक्म है, क्योंकि माता सलामत जो थी ना उनका नाना ईरान का बादशाह था फतेह काचार, खोजी ड्रेस पहन के आईने के सामने बहुत खुश हुई। कुछ दिनों के बाद ऐसा ऐलान हुआ कि कानी मोहल्ले करीमाबाद जमात खाने में फिर इस किस्म की रस्म होगी, तो पक्की जब न्यूज मिली तो खोजी ड्रेस पहना और घूंघट निकाला। उस जमाने में मोस्टली औरतें, जवान औरतें घूंघट निकालती थी। गाड़ी मंगाई और खोजी भाई को साथ लेके माता सलामत बैठी, काली मोहल्ले आए। अभी घूंघट निकलने की वजह से पता भी नहीं था कि सीढ़ियां किधर है, तो हाथ पकड़ के चलती थी। हसन अली शाह माँ बाप आ चुके थे, औरतों का काम काज जारी था, तो ये गई ऊपर, ऊपर गई और मुखियानी को ये खोजी भाई बोलती है ये मेरी सेठानी है, नहीं बोली कि ये बेगम है और इसको घोड़ा भराना है, ये रकम 5.25 रुपए दी है। मुखियानी ने कहा ओके, यानी चले लाइट में चलते 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 अलीशा के असन अलीशा के सामने दोनों खड़ी हो गई। माता सलामत तो घूंघट निकाला है, कोई शक्ल देख नहीं सके, तो इसने सिखाया कि पछेड़ी का छेड़ा ऐसा कर, तो माता सलामत ने ऐसा पछेड़ी का छेड़ा आगे किया, असन अलीशा माँ बाप ने एप्पल उठाया सेब और अंदर रखा और हाथ रखा, बहुत दुआ दी कि फर्जंद साले में शब्द, बहुत बड़ा तेरे को फर्जंद मिलेगा, बहुत दुआई दी, नमन करके चली गए। अभी जब ये निकली तो हसन अली शाह माँ बाप ऐसा पीछे देखते रहे, इधर दूसरी बाइयां खड़ी हैं, ये देखते रहे देखते रहे, यहां तक कि सीढ़ी की तरफ गई। कांवड़िया हाजी, हाजी कांवड़िया दौड़ आया, पीछे था श्री सरकार, तपास कर रहा हूं ठीक है औरतें कौन थी। भाइयों ने गया मुखिया से वहां पूछा कि ये दो भाइयां आई थी कौन थी बताने। दूसरे किसी को पूछा, वॉलंटियर उसको पूछा, किसी ने कहा कि नीचे उतर गई, नीचे गए तो पता लगा कि दो भाइयां ऊपर से आई और किराए की गाड़ी में बैठ के चली गई, वापस गया। सरकार पता नहीं लगा कि दो भाइयां कौन थी। हसन अली शाह माँ बाप पूछते یہ میری بہو تھی، اصل ماں باپ آج کا بھیا کو کہتے ہیں یہ میری بہو تھی، اس کو بھی تعجب ہوا کیونکہ ماتا سلامت اس ناشری تھی، اسماعیلی نہیں تھی، صاحب کی مرید نہیں تھی، لیکن سسرے کے پاس آئی دعا لینے کے لیے، تو پوچھا کہ مولا کیسے پتا لگا؟ کہا کہ اس کے ہاتھ میں جو انگوٹھی تھی میں نے اس کو شادی کے وقت پہنائی تھی، اور بات سچی تھی، لیکن جو مجھے کہنا تھا وہ یہ ہے کہ جب اس کو دعا دی ایپل دے گا تو اسنلی شاہ ماما فرمایا تیری سیٹھانی کو بول اپنی پچھڑی اتار کے جماعت خانہ صاف کرو، واڑی میں اس وقت جماعت خانہ چھوٹا تھا، فرمایا اس پچھڑی کو دھونا نہیں مگر اس پچھڑی کو پہن کے گھر جاؤ، پچھڑی سے جماعت خانہ صاف کرو۔ اس زمانے کی رپورٹ، میرا دادا اس زمانے میں وہاں رہتے تھے، ماتا سلامت صبح سب لوگ جب مرد لوگ چلے جائیں اپنے کاموں پہ تو 11 بجے کے قریب بنگلے سامنے تھے، جماعت خانہ سامنے تھا، ماتا سلامت آئے نیچے اپنی اس نوکرانی کو نیچے رکھے اور اوپر ماتا سلامت گھٹنوں پہ بیٹھ کے اپنی دوپٹے سے پچھڑی سے چٹائیاں پاٹ سب صاف کرے اور یہ پہن کے گھر جاوے۔ 10 مہینے کے بعد سلطان محمد شاہ پیدا ہو۔ یہ بات میں نے آپ کو اس لیے سنائی کہ اماموں کی گھر والیوں کو بچہ چاہیے تو جماعت خانے سے ملتا ہے، جماعت خانے کی خدمت کرو آپ کو دین و دنیا کی ہر چیز ملے گی۔ لیکن ساتھ ساتھ میں یہ بھی کہہ دوں اپنے مذہب میں شک مت رکھو، اپنا شک دور کرو، کچھ سوالات ہیں تو طریقہ جیسے انسٹیٹیوٹ سے مشنریوں سے پوچھ کے اپنے ایمان کو صحیح کرو، غیروں کی باتیں مت سنو، دشمنوں کے چنگل میں مت آؤ، کسی کے گالی دینے سے ہم اسماعیلی مٹ نہیں سکتے کہ تم اسماعیلی خافر ہو، ایسا بھی کہنے والے ہیں، ہم اسماعیلی ہیں، گولڈ کی کوئی چیز کیچڑ میں گر جائے اس کو نکال کے پانی سے دھو ڈالو، اس کی قیمت میں کوئی فرق نہیں، اسماعیلی ہے وہ گولڈ ہے، کبھی گر بھی جاتا ہے مٹی میں تو دھو ڈالو، ایمان کبھی اونچا نیچا ہو جاتا مگر ہمیشہ اپنے ایمان کو پکا کرو، سلامت رہو اور پڑھو، اپنے مذہب کی حقیقتیں جانو، آپس کے اندر محبت سے رہو۔ ہمارا مذہب جو ہے آدر امام سے محبت کرنے کا مذہب ہے، اور ہم اپنے آدر امام کو خدا جیسا پیار کرتے ہیں۔ اگر ایک لیلہ دنیا کی ایک عورت، اور وہ بھی کوئی خوبصورت عورت نہیں تھی، مجنو کی نظر کے اندر وہ خدا بن گئی ہے۔ میں کہنے کا مقصد یہ ہے کہ اب جو محبت ہے نا، محبت پھر کوئی چیز دیکھتی نہیں، محبت ایک آگ ہے، سب چیزیں اس میں فنا ہو جاتی ہیں۔ ہم اپنے محبت کرنے والے مولا کو کیونکہ وہ ہمیں بہت محبت کرتا ہے. ہم اس کو محبت کرتے ہیں لیکن وہ اس سے زیادہ ہم سے محبت کرتا ہے. اس کو یاد کرو, سارا دن یاد کرو اور اسی سے مانگو. میں نے ابھی آپ کو کہا کہ آپ کو کیا چاہیے, دنیا کی یا دین کی جو چیزیں چاہیے یہاں ملیں گی. جماعت خانے سے جلدی سے بھاگ مت جاؤ. اگر آپ کو سچ مچ کچھ لینا ہے, مانگنا ہے, تو دعا پڑھ کے بھی نیاز پی کے کونے میں بیٹھ جاؤ, درود پاک کی تسبیح نکالو, 101 دانے کی اللہم صلی اللہ محمد و آل محمد, سجدہ کرو. دن کو یا رات کو, صبح یا شام, اینی ٹائم آپ کو پتہ لگا. اگر شام یا دن کو نہیں کر سکتے تو جماعت خانے میں کسی بھی وقت آ کے یہ کام کر سکتے ہو, بیٹھ کے یا کھڑے ہو کے. بہت بڑی تکلیف ہوگی جو کھڑے ہو کے تسبیح نکالو, 101 دانے صلوات کے نکالو اور سجدے میں جا کے دعا مانگو. دعا ہمیشہ سجدے میں مانگو. دعا ہے وہ بھیک, بھکاری کس طرح عجز و انکساری سے مانگتا ہے, ایسے مانگو. مولا سے باتیں کرو, یا مولا تو مشکل کشا ہے, یا مولا میرا کوئی نہیں تیرے سوائے, یا مولا یہ میری مشکل ہے, یا مولا آسان کر دے. جو کچھ دل میں آوے مولا سے باتیں کرو, اپنی حاجت مانگو. میں آپ کو سچ کہتا ہوں, موسٹلی اکثر 40 دن کے اندر آپ کی مراد پوری ہوگی. کوئی بڑی چیز ہوگی تو شاید دیر بھی لگے. جس بھاؤ سے لوہا بکتا ہے اس بھاؤ سے گول چاندی سونا نہیں بکتا. چاندی کی قیمت ذرا زیادہ ہے, سونے کی اس سے بھی زیادہ ہے. ابھی آپ کی مشکل تھوڑی ہوئے تو ایک تسبیح سے پیدا ہو جائے, وہ بڑی مشکل ہے تو شاید ایک تسبیح کی ضرورت پوری نہیں کر سکتی. دو تسبیحیں نکالو مگر نکالتے رہو, ہو سکتا ہے کہ آپ کی مراد 40 دن میں نہیں پوری ہوئی, 2 مہینے میں ہوگی, 4 مہینے میں ہوگی. مانگتے رہو, وہ دے گا, ضرور دے گا, ضرور دے گا. آپ کے دل میں اس بات کی خاطری تسلی ہونی چاہیے, ہم کو باہر جانے کی کوئی ضرورت نہیں, سب کچھ ہمارے مذہب میں موجود ہے. اگر یاد رکھو, مذہب یہ مانگتا ہے کہ آپ ایک نیک انسان بنو, آپ کے اعمال اچھے ہونے چاہیے. جھوٹ بولنے والا آدمی دعا مانگتا ہے تو دعا قبول نہیں ہوتی. حسد کرنے والا, چوری کرنے والا, زنا کرنے والا, بد نظر کرنے والے آدمی, ان کی دعائیں قبول نہیں ہوتی, کیونکہ ان کے دلوں میں ناپاکی ہے. اچھے بنو پھر دعا مانگو قبول ہوتی ہے. ہمارے اعمال اچھے ہونے چاہیے. ہمارا مذہب ہم کو یہ کہتا ہے, ہم آرڈینری آدمی نہیں ہیں. آپ نے صرف لنگوٹی باندھی ہے تو زمین پر بیٹھ جاؤ, کوئی بات نہیں. لیکن چائنا سلک کا سوٹ پہن کے آپ زمین پر بیٹھو گے؟ نہیں ہوگا. اسی طرح سے ہم لوگوں سے, یعنی جو شریعت میں ہے ہمارے مذہب میں نہیں ہے, ان سے ہمارا درجہ اونچا ہے. اس لیے بھی اونچا ہے کہ ہم حضرت امام کے دامن میں ہیں, ہم نے اس کی بیعت کی ہے. محمود کے ہاتھ لگانے سے لکڑی एक गोल्ड मोहर की रोटी, हमारी तो कीमत बहुत ज्यादा है। ऐ मोमिनो, अपने आप को हल्का मत करो। दीनो दुनिया की खुशियां आपको जमात में मिलेंगी, इस मजहब में मिलेंगी। तीन वक्त की दुआ कभी मत चूकना। अपनी कमाई में से दसवन अदा करो, क्योंकि दसवन मौला का खाना है। जो दसवन नहीं देता वो हज़रत इमाम का खाना छुरा के खा जाता है। और नेक आमाल करो, इंशाल्लाह दुनिया भी मिलेगी, दीन भी मिलेगा। सुखी और आबाद बनोगे, तंदुरुस्त बनोगे। मौला आपकी नेकों में जब पूरी कर, ईमान की सलामती दे, हकीकत की समझ दे, आपकी दुआएं कबूल करें, आपकी बलाएं दूर करें, रहमत और शफकत दे रहे। मौला हज़रत इमाम आपको, आपकी औलाद को दिन और दुनिया में सुखी रखे, हकीकत की समझ दे, इत्तेफाक और मोहब्बत दे रहे। मौला अपना प्यार दे रहे, आपके ऊपर अपनी नवाजिशें नाजिल करे। और मौला हज़रत इमाम आपको हर हालत में अपनी पनाह में रखे, अपनी हिफाजत में रखे, अपनी छत और छाया में रखे। सुखी रहो, आबाद रहो।